बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
तिम्रो सम्झनामा बित्ने मेरो एकान्त झनै प्यारो तिम्रो सम्झनामा बित्ने मेरो एकान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो तिम्रै हुन्छ बिहानीमा मैले जप्ने पवित्र नाम तिम्रै हुन्छ बिहानीमा मैले जप्ने पवित्र नाम हर सासमा बाडुलीको बियान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो खुसीको पृष्ठभूमिमा हाँसो फर्किएको हुन्छ खुसीको पृष्ठभूमिमा हाँसो फर्किएको हुन्छ मिलनको संसार भन्नु त दुखान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो छुट्टिएर बाँच्नु पनि भित्रभित्र जल्नु पनि छुट्टिएर बाँच्नु पनि भित्रभित्र जल्नु पनि दुखी रहने जीवन कथा दुखान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो छुट्नु भेट्नु त रित हो भन्छन् संसारको छुट्नु भेट्नु त रित हो भन्छन् संसारको जे भए नि छैठीको भाग्य लेखान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो मान्छे जति टाढा भयो माया उति गाढा हुन्छ मान्छे जति टाढा भयो माया उति गाढा हुन्छ इतिहास बिछोडको युग युगान्त झनै प्यारो तिम्रो सम्झनामा बित्ने मेरो एकान्त झनै प्यारो मध्यरातको छटपटी यो अशान्त झनै प्यारो शङ्खुवासभा स्थायी निवास भई हाल काठमाडौँ आइपुग्नुभएका कालीकोटे ओमको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म अहिले भर्खरै जसको गजल मैले वाचन गरेँ कालीकोटे ओम उहाँका गजल र मुक्तका साथमा उहाँसँगको कुराकानी लिएर आइपुगेको छु। कालीकोटे ओमलाई म चिनाउँछु उहाँको एउटा गजल वाचनबाट। कृपया ओमजी एउटा गजल वाचन गरेर सुनाइदिनुहोस्, त्यसपछि तपाईँको परिचय हामी फेरि केही बेरमा गराउँला।
हुन्छ। छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कहाँ हानेर दुख्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कहाँ हानेर दुख्छ मान्छे चढ्छ धुरी आफ्नै घरको अग्लो बन्ने रहरमा चढ्छ धुरी अग्लो आफ्नै घरको अग्लो बन्ने रहरमा त्यही लाज छोप्न नपाई आफैसँग झुक्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कहाँ नै र दुख्छ मान्छे हाटबजारी बाचा गर्छ हाटबजारी बाचा गर्छ बसी जीवन बन्दगीमा पिरतीलाई बिजाएर भाकासँगै फुक्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कहाँ नै र दुख्छ मान्छे साउन भदौ काटे भन्छ साउन भदौ काटे भन्छ वेदनामा उनिएर घुम्ती बाटो मोडिँदामा पाइलासँगै रुख्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कानेर दुख्छ मान्छे सुन्दर सपना बुनी बुनी सुन्दर सपना बुनी बुनी फुल्न खोल्छ हरेक पल जिन्दगीको आगाबाटै बसन्तमै सुक्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ भित्र कहाँ दुख्छ मान्छे दुख्दा अरू हाँसिदिन्छ आफू दुख्दा रोए पनि दुख्दा अरू हाँसिदिन्छ आफू दुख्दा रोए पनि यसको धेय टाल्नेहरू आफ्नै मुहार थुक्छ मान्छे छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कानेर दुख्छ मान्छे। धन्यवाद।
कालीकोटे ओमको आवाज थियो यो। उहाँले आफ्नो गजल वाचन गरेर पनि सुनाउनु भयो हामीलाई। छले भन्छ ढाँटे भन्छ आफैसँग चुक्छ मान्छे बाहिर देख्दा हाँसेको छ कहानेर दुख्छ मान्छे। हामीले उहाँको गजल सुन्यौँ। उहाँका गजल अब्बल भएर कसैको सबैको भन्दा उत्कृष्ट भएर मैले आजको बुलबुल मैले आएको छैन। उहाँले गजलको लागि जुन लामो समयदेखि लगानी गर्नुभयो र आफ्नो दिनचर्या दिनानुदिनको रूपमा उहाँको उहाँको बसाई शङ्खुवासभामा जन्मनुभयो. उहाँको भनाइअनुसार पश्चिमतिर पनि पुग्नुभएको रहेछ र धेरै ठाउँ घुमिसक्नु भएको छ. आफ्नो पढाइलाई निरन्तरता दिँदै आफ्नो जागिरलाई निरन्तरता दिँदा दिँदै पनि लामो समयदेखि आफूलाई रुचि रहेको गजल पेसालाई गजल लेखनलाई माया गर्दै उहाँले निरन्तर रूपमा लागिरहनु भएको साधना मलाई निकै मन परेकोले आजको कार्यक्रममा मैले उहाँलाई अतिथिको रूपमा प्रस्तुत गरेर ल्याएको छु. उहाँका गजलहरू कस्ता छन् तपाईँ यसलाई सुनेर उहाँको कुराकानी पनि सुन्दै गर्न सक्नुहुन्छ. उहाँका गजलहरू सादा फुलस्केपमा प्रिन्ट गरेर ल्याइएको कम्प्युटर प्रिन्ट छन् कालीकोटे ओमका गजलहरू र कुन कुन एफएमबाट कुन कुन पत्रिकाहरूमा प्रकाशित भए कुन कुन एफएमबाट प्रसारण भए भन्ने पनि खुलाएर लेख्नु भएको छ तलपट्टि र लामो समयदेखि आफ्नो आधा सम्पत्ति सायद यसैलाई मान्नुभएको छ र सङ्कलन गरेर राख्नुभएको छ. कालीकोटेजी मैले भनेको ठिकै हो?
एकदम ठिक भन्नुभयो.
अब म तपाईँको व्यक्तिगत प्रसङ्गमा आउँछु. तपाईँ भन्नुहुन्छ शङ्खुवासभामा जन्मिनुभयो, मैले सोधेको पनि छैन गाउँ कुन हो.
शङ्खुवासभाको चैनपुरमा जन्मिएको हो सर.
चैनपुरमा जन्मिनु भयो अनि नाम चाहिँ फेरि कालीकोटे हो, कसरी भयो? कालीकोट त पश्चिम पर्छ.
यस्तो हो सर, हामी पछिल्लो समय चाहिँ सबैले आफ्नो पहिचानको कुराहरू गरिरहेको हुँदा म पनि अब खड्काभित्रको नि कालीकोटे भएकोले आफ्नो पहिचानलाई चाहिँ कालीकोटे ओम भनेर दिउँ भनेर नै मैले कालीकोटे ओम राखेँ. र योभन्दा अगाडि पनि अब साहित्य सिर्जनाहरू कविताहरू मुक्तकहरू गीतहरू लेखिन्थ्यो. त्यतिखेर लेख्दा चाहिँ म अर्कै नामले लेख्थेँ र एउटा नयाँ रहस्य पनि हाम्रो भेटमा नखुलेको रहस्य मैले अनलाइनमै आएपछि खोलेँ र लेखन क्रममा चाहिँ म फरक फरक नामले नै लेख्दै आइरहेको छु.
के नाम छ त्यस्तो?
मैले धेरै लेखेको नाम भनेको चाहिँ ओम सारथी भनेर नै लेखेँ र पूर्वमा कोशी एफएम जसले अहिले पनि कोशी एफएम सुन्ने त्यतिखेरको श्रोताहरू हुनुहुन्छ उहाँहरूले धेरैले चिन्नुहुन्छ होला ओम सारथी भनेपछि.
तर अहिले चाहिँ कालीकोटे ओम भइसक्नु भयो.
हजुर, पूर्वमा धेरै ठाउँमा यो प्रोग्राम सुनिन्छ र सायदै यो प्रोग्राम सुनेपछि ओम सारथी भनेपछि पक्कै उहाँहरूले चिन्नुहुनेछ
राखेको भनेपछि उतापट्टि छुट्टै नामबाट प्रचलित हुनुहुन्थ्यो तपाईँ होइन. अब खास नाम चाहिँ के हो त वास्तविक नाम?
वास्तविक नाम चाहिँ ओम खड्का.
ओम खड्का, वास्तविक नाम ओम खड्का. अनि तपाईँ फेरि के भयो के नाम रे के खा के सारथी भन्नुभयो?
ओम सारथी.
ओम सारथी भएर पनि चल्नुभयो
हजुर
पूर्वमा.
हजुर,
र अब पश्चिम गएपछि फेरि कालीकोटे ओम भयो.
कालीकोटे ओम भयो.
काठमाडौँको लागि छुट्टै नाम त छैन?
काठमाडौँमा पनि केही प्रोग्रामहरूमा कविताका कार्यक्रमहरूमा चाहिँ गइन्थ्यो. कविताका कार्यक्रमहरूमा जाँदा चाहिँ स्वार्थी सारथी र अश्वेत काली भनेर पनि
ए अश्वेत काली र सर्थी सारथी पनि भयो
भयो. हजुर,
यसरी फरक फरक नाम राख्न रमाइलो लागेको कि वर्षेपछि मुड नयाँ नयाँ आएर फेर्नु भयो?
यस्तो भयो, नयाँ नयाँ मुड नै भन्नु पर्यो र पछिल्लो समय चाहिँ एउटै नामबाट आफ्नो पहिचान दिनुपर्छ भन्ने लागेर मैले चाहिँ कालीकोटे ओम नै अब चाहिँ स्थायी रूपमा.
गजल र कवितामा कलम चल्छन्,
हजुर
कि अरू कुरा पनि लेख्नुहुन्छ?
गजल कविता मुक्तक
मुक्तक पनि लेख्नुहुन्छ. कसले सिकायो तपाईँलाई लेख्नलाई सबभन्दा सुरुमा?
सुरुमा त हामी पूर्वमा मसवलमा साहित्यिक पत्र पत्रिकाहरू निकाल्थ्यौँ र कोशी एफएम बस्थ्यो. कोशी एफएममा बज्ने साहित्यिक पत्र पत्रिकाहरूमा भाग लिने स्थानीय कार्यक्रमहरू साहित्यिक कार्यक्रमहरूमा जाने भाग लिने यस्तै क्रममा चाहिँ अब म ठ्याक्कै गजल गुरु भन्न रुचाउँछु धनकुटा भिरगाउँको सुनिता कार्की जसलाई आज म एकदम भित्रैबाट श्रद्धा उहाँहरूप्रति चाहिँ उहाँप्रति चाहिँ आभार पनि प्रकट गर्छु. उहाँले चाहिँ एउटा मैले फर्स्टमा भनेको गजल छले भन्छ ढाँटै भन्छ आफैसँग चुक्छ मान्छे भन्ने गजल चाहिँ उहाँले एउटा पत्रिकाको लागि माग्नुभयो, मैले दिएको थिएँ. उहाँले भन्नुभयो ओम तिम्रो गजल त गजल होइन फजल भयो नि भन्नुभयो.
हजुर,
त्यसो भने मैले गजल भनेको चाहिँ कस्तो हुन्छ त सिकाइदिनुहोस् न भनेर उहाँलाई सोधेँ र उहाँले नै गजलको सामान्य कुराहरू रदीफ काफियाहरू सिकाउनु भयो र लामो समयदेखि चाहिँ म बुलबुल प्रोग्राम पनि सुन्दै आएँ र गजलमा मिटर मिलाउने कुराहरू शब्दहरूको चाहिँ मिटर मिलाउने कुराहरू चाहिँ बुलबुलबाट सिकेँ र मेरो गजल गुरु भन्नलाई चाहिँ म बुलबुल र
अदृश्य गुरु होइन पछाडिबाट रेडियो गुरु.
जुन
लागेको रात 9 लाख तारा देखायो, जुन लागेको रात 9 लाख तारा देखायो, खप्तड मागे मैले तिमीले खारा देखायो, यहाँदेखि त्यहाँ अटुट नाता जोडौँ भनी, यहाँदेखि त्यहाँ अटुट नाता जोडौँ भनी बेहोसीमा अँगालेर अभिभारा देखायो, खप्तड मागे मैले तिमीले खारा देखायो, अधरका पाटाभरि भाग्य मेरो मुस्काउँदा, अधरका पाटाभरि भाग्य मेरो मुस्काउँदा सञ्चित तिम्रा आँसुका अश्रुधारा देखायौ, खप्तड मागे मैले तिमीले खारा देखायौ, आँखाका गुलाबभरि सजाएर राखेको त्यो, आँखाका गुलाबभरि सजाएर राखेको त्यो यही तिम्रो पारिजात हो बनमारा देखायौ, खप्तड मागे मैले तिमीले खारा देखायौ, जस्तो थिएँ त्यस्तै छोड नजलाउ खुसी भन्दा, जस्तो थिएँ त्यस्तै छोड नजलाउ खुसी भन्दा बिना पानीसँग रमाऊ भन्दै रारा देखायौ, खप्तड मागे मैले तिमीले खारा देखायौ, चन्द्रमाको टाटोसँग गर्नुसम्म शङ्का गर्यो, चन्द्रमाको टाटोसँग गर्नुसम्म शंका गर्यौ, औँसी रात फर्की आउँदैन झैं पारा देखायौ, खप्तड मागे मैले तिमीले खारा देखायौ। यहाँनिर अलिकति मिटर गडबड हो,
अलिकति हो।
मिलेपछि मन हुने भए प्रणयका कुरा, मिलेपछि मन हुने भए प्रणयका कुरा, हस्तरेखा चिना बाधा रहेछ झारा देखायौ, जुन लागेको रात नौलाख तारा देखायौ, खप्तड मागे मैले तिमीले खारा देखायौ। कालीकोटे ओमले मुटुदेखि मुटुसम्म शीर्षक दिनुभएको रहेछ यो गजललाई, र युथ एफएम काठमाडौँबाट प्रसारण भएको रहेछ। हो शीर्षक हो कि के हो यो? तल राख्नु भएको छ
युथ एफएमको मुटुदेखि मुटुसम्म
भन्ने कार्यक्रम, त्यसमा बजाउनु भएको थियो यसलाई। र यसरी तपाईँ गजल लेख्दै जानुभयो, तपाईँलाई उतैको साथीले एक किसिमले गुरुको काम गर्नुभयो र अलिअलि बुलबुलबाट पनि तपाईँले सिक्ने मौका पाउनुभयो, हामी खुसी छौँ यसको लागि। तपाईँले यसबाट सिक्नुभयो भन्दाखेरि गजल कति लेख्नुभयो होला त अहिलेसम्म?
संख्यात्मक रूपमा त्यति धेरै गजलहरू त मसँग छैनन्। गजल लेखनको यात्रा त लामै भयो भन्नुपर्छ। पछिल्लो समय आएर केही अलिक गजल लेखनको यात्रामा चाहिँ विश्राम लागे जस्तै,
एक दशक भयो लेख्न थालेको,
एक दशक भयो।
अनि यो बिचमा तपाईँको पढाइ चाहिँ के विषयमा हो नि, कहाँसम्म पढ्नु भएको छ?
पढाइ चाहिँ अहिले म अर्थशास्त्र।
ए, फेरि पढाइ यतापट्टि छ अर्थशास्त्र?
हजुर।
कहाँ तपाईँले स्नातकोत्तर सक्नुभयो?
स्नातकोत्तर त
गर्दै हुनुहुन्छ?
हजुर,
अन्तिममा हुनुहुन्छ,
अन्तिम अवस्थामा छु।
अनि यो इकोनोमिक्स र गजललाई मेन्टेन गर्न सकिन्छ है मजासँग?
मेरो चाहिँ यात्राको क्रम नै यस्तै भइरहेको छ। सुरुका दिनहरूमा म मार्केटिङ फिल्डमा थिएँ।
कहाँ केमा गर्नुहुन्थ्यो?
सिग्रेटको मार्केटिङमा थिएँ,
चुरोको व्यापार गर्नुहुन्थ्यो। त्यसपछि
लामो समय त्यसमा पनि अलमल भयो। त्यस पछाडि स्वास्थ्य फिल्डमा छोटो समय।
कुन ठाउँमा?
स्वास्थ्य भन्नाले अब एउटा एनजिओको प्रोग्राममा पश्चिमतिर, मध्य पश्चिमतिर,
जहाँ
गजलको
सुर्खेतमा हाम्रो बुलबुल सुन्नुहुन्छ त्यहाँ?
हजुर, दैलेखमा धेरै बसेँ,
सुर्खेत र दैलेख बस्नुभयो।
हजुर,
चुरोडको चाहिँ कहीँ राजधानीमै
राजधानी
बजार गर्नुहुन्थ्यो?
हजुर।
अनि त्यसभन्दा पछि स्वास्थ्य पछि केमा आउनुभयो फेरि कार्यक्षेत्र?
त्यसपछि म अहिले चाहिँ ब्याङ्किङ क्षेत्रमा आएको।
कुन ब्याङ्कमा काम गर्नुहुन्छ
अहिले? सानिमा ब्याङ्क।
सानिमा ब्याङ्क,
हजुर।
कहाँको शाखामा गर्दै हुनुहुन्छ
अहिले? खादबारी शाखामा छु।
कति भयो ब्याङ्कमा गर्न थाल्नु भएको चाहिँ?
3 वर्षको अवधि हुन लाग्यो।
अरू ब्याङ्करहरूलाई गजल सिकाउनु चाहिँ सिकाउनुहुन्न नि?
हामी पछिल्लो समय चाहिँ हामीले ब्याङ्कभित्रै चाहिँ साथीहरूलाई चाहिँ यसरी नै ब्याङ्ककै बारेमा पनि नि, ब्याङ्किङ सेक्टरको मान्छेहरू कस्तो हुन्छ त्यसको बारेमा चाहिँ गजलहरूको बारेमा बडा
यो ब्याङ्किङ गजल सिकाउनुहुन्छ,
सिकाइन्छ।
एउटा गजल धेरै अगाडि मैले तपाईँको बुलबुलमा वाचन गरेको थिएँ, त्यो गजल आज म तपाईँलाई वाचन गरेर लगाउँछु बुलबुलमा। मैले सम्झेँ अहिले यो गजल तपाईँले पठाउनु भएको थियो बुलबुलमा, यो वाचन गरेर सुनाउनुहुन्छ?
हुन्छ। देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो, देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो, पत्थर हो भने दिल मूल पलाउनु पर्यो, देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो। जुन किरीहरू बटुलेरै तस्बिर हेरौँला म, जुन किरीहरू बटुलेरै तस्बिर हेरौँला म, अरे जुन किरीहरू बटुलेरै तस्बिर हेरौँला म, आकाशमा जुन तारा नलाउनु पर्यो, देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो। जस्तो रोप्यो उस्तै लाग्छ रे फल पनि, जस्तो रोप्यो उस्तै लाग्छ रे फल पनि, हेरौँ विष वृक्षमा अमृत फलाउनु पर्यो, देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो। अन्तिम शेर, जमना बदलिएको हो भने म पनि, जमना बदलिएको हो भने म पनि, पित्तललाई सुन भन्दै चलाउनु पर्यो, देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो, पत्थर हो भने दिल मूल पलाउनु पर्यो।
देउता बोल्छ कि मन्दिर जलाउनु पर्यो, पत्थर हो भने दिल मूल पलाउनु पर्यो। यो गजल 2069 साल फागुनको 14 गते लेख्नु भएको रहेछ कालीकोटी ओमले, आज बुलबुलबाट उहाँले सुनाउनु भयो। केही समय अगाडि बुलबुलमै हामीले प्रसारण पनि गरेका थियौँ। कालीकोटी ओमसँग छौँ हामी आज, इकोनोमिक्समा मास्टर सक्न लाग्नु भएको विद्यार्थी, जो चाहिँ सानिमा ब्याङ्क शङ्खसभाको शाखामा कार्यरत हुनुहुन्छ खादबारीमा, हो त्यही भन्नुभयो? त्यो बाहेक उहाँले योभन्दा अगाडि स्वास्थ्यकर्मीको काम पनि गरिसक्नुभयो र एउटा बजार प्रवर्धनको काम पनि गर्नुहुन्थ्यो होइन? यसरी विभिन्न क्षेत्रमा लाग्दै गजल पनि लेख्दै आउनुभएको कालीकोटी ओमलाई आज हामी गजलकारका रूपमा यहाँ प्रस्तुत गरिरहेका छौँ। कस्तो छ गजलकार भएर मात्रै इन्डिपेन्डेन्ट हुन सक्ने अवस्था छैन
नेपालमा चाहिँ? अहिले पनि साहित्य क्षेत्रमा, गजलको क्षेत्र मात्रै नभनौँ, साहित्यको क्षेत्रमा मात्रै लागेर इन्डिपेन्डेन्ट भएर बाँचिहाल्ने अवस्था अहिले नभएको जस्तो नै लाग्छ।
उसो भए इन्डिपेन्डेन्ट हुनको लागि तपाईँले सङ्घर्ष पनि त निकै गर्नुभयो होला, धेरै क्षेत्रमा काम गर्नुभएको रहेछ।
हजुर,
कसरी सम्झनुहुन्छ आफ्नो सङ्घर्षलाई?
सुरुका दिनहरूमा पढ्न भनेर काठमाडौँ आइयो र एकदमै दुःख गरेर नै बस्यो भन्नुपर्छ. पढाइ एकातिर चल्थ्यो र साहित्यको रुचि पनि सँगसँगै थियो. कविताहरूको प्रोग्रामहरूमा त्यतिखेर गइ हिँडिन्थ्यो. आजभोलि जस्तो गजलका प्रोग्रामहरू त्यतिखेर अलिक कमै चल्थे. साहित्यिक गतिविधिहरूमा भाग लिने र सँगै बजार प्रबन्धकको काम गरियो. अत्यन्तै त्यो चाहिँ त्यो टाइममा चाहिँ शनिबारको दिन पनि फुर्सद नहुने, जुनसुकै समय पनि बोलाइदिने अफिसमा. हामी त्यहाँ पनि पुग्नुपर्ने अनि गज कुनै पनि साहित्यिक कार्यक्रमहरूमा पनि पुग्नुपर्ने अत्यन्तै अप्ठ्यारो अवस्थाहरू चाहिँ थिए.
खाँदबारीमा त बुलबुल सुनिँदैन मलाई जहाँसम्म जानकारी छ.
सुनिँदैन.
तपाईँ कसरी सुन्नुहुन्छ त?
डाउनलोड गरेर.
डाउनलोड गर्नुहुन्छ? हजुर, इन्टरनेटबाट.
हजुर.
तपाईँलाई अहिले मैले बुलबुलमा तपाईँको रोजाइको एउटा गजल बजाउन चाहेँ भने कुन गजल छान्नुहुन्छ? नेपाली.
मलाई एउटा नेपाली गजल एकदमै धेरै मनपर्ने गजल, मर्ने कसैलाई रहर हुँदैन भन्ने गजल छ.
डाक्टर कृष्ण हरि बरालको शब्द, गैर्य सुरेशको सङ्गीत र प्रेम परियारको स्वरमा कालीकोटे ओमको अनुरोधमा आज उहाँसँगै अतिथि रहेको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौँ यो गजल. मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन.
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
जताततै तिम्रो चर्चा चुलियो बजारमा जताततै तिम्रो चर्चा चुलियो बजारमा पायौ पाएनौ खोजेको गुलियो बजारमा असंख्यति तिम्रा रहरका सपनाहरू असंख्यति तिम्रा रहरका सपनाहरू साँच्चै के तिम्रो कमल फुलियो बजारमा पायौ पाएनौ खोजेको गुलियो बजारमा भरी छौ कि रित्तो छौ कि त आधा बाँकी तिमी भरी छौ कि रित्तो छौ कि त आधा बाँकी तिमी जीवन हिसाब छ कि सुलियो बजारमा पायौ पाएनौ खोजेको गुलियो बजारमा साइत थियो टाढा सङ्घारमा पाइला राख्दा साइत थियो टाढा सङ्घारमा पाइला राख्दा बाटै छन् कि पाइला भुलियो बजारमा जताततै तिम्रो चर्चा चुलियो बजारमा पायौ पाएनौ खोजेको गुलियो बजारमा २०६७ साल भदौ २९ गते मंगलबार कालीकोटे ओमले लेख्नुभएको गजल रहेछ यो यसलाई वाचन गरे मैले आज बुधबारको बुलबुलमा हामी कालीकोटे ओमसँग छौं उहाँको वास्तविक नाम ओम खड्का पहिले उहाँ ओम सारथी नामले पनि लेख्नुहुन्थ्यो अहिले कालीकोटे ओम नामबाट लेख्नुहुन्छ र यसबाहेक पनि अरू नामबाट अश्वेत काली लगायतका विभिन्न नामहरूबाट उहाँले लेख्ने गर्नुभएको छ र निकै रमाइला प्रसंगमा उहाँका कुराकानी हुँदैछ उहाँ गजल मुक्तक र कविता तीनवटै विधामा कलम चलाउनुहुन्छ भनेर भनिसक्नुभयो अब म यो चरणमा उहाँका केही मुक्तकहरू सुन्न रहर गर्छु कालीकोटेजी एउटा मुक्तक सुनाउनुहोस् न हामीलाई हुन्छ
प्रेमबार तिमी प्रणय मातको कुरा गर्छौ प्रेमबार तिमी प्रणय मातको कुरा गर्छौ यौवन तिम्रो वैंश तिम्रो मेरो रातको कुरा गर्छौ किनार छोडी लहरिँदै बग्ने छाल झैँ तिमी त किनार छोडी लहरिँदै बग्ने छाल झैँ तिमी त सङ्गम बिना कुन समीप साथको कुरा गर्छौ सङ्गम बिना कुन समीप साथको कुरा गर्छौ
अर्को पनि तयार छ
हुन्छ तिम्रो प्रयोग सकेपछि छुट्ने बेला नआउसोदेऊ तिम्रो प्रयोग सकेपछि छुट्ने बेला नआउसोदेऊ धरती ओछ्यान आकाश छानु तिमीले गाउँसो देऊ तिम्रो प्रयोग सकेपछि छुट्ने बेला नआउँसो देऊ धरती ओछ्यान आकाश छानु तिमीले गाउँसो देऊ छेद विच्छेद छातीभित्र चोड थिए अनगिन्ती छेद विच्छेद छातीभित्र चोड थिए अनगिन्ती मन्द मन्द मुस्काउँदै कहाँ दुख्छ गाउँसो देऊ मन्द मन्द मुस्काउँदै कहाँ दुख्छ गाउँसो देऊ
कसरी फुर्छन् यस्ता कुराहरू गजल मुक्तकहरू कुन चिजले पुर्याउँछन्
कुन चिजले भन्दा पनि साहित्य भनेको यही चिजले फुराउँछ भन्ने छैन कहिलेकाहीँ बाटोमा हिँड्दा हिँड्दै जुन कुनै पनि घटनाहरू परिदृश्यहरू देखेर पनि गजल मुक्तकहरू चाहिँ आउँछ
आफै खाउँ आफै लाउँ भन्दो रहेछ राजधानी आफै खाउँ आफै लाउँ भन्दो रहेछ राजधानी नानावाती कुरा मनमा गम्दो रहेछ राजधानी शान्ति न्याय हेर्छु भन्छ स्वयम्भूका आँखाबाट शान्ति न्याय हेर्छु भन्छ स्वयम्भूका आँखाबाट के को हुनु आँखै नभा अन्धो रहेछ राजधानी आफै खाउँ आफै लाउँ भन्दो रहेछ राजधानी नानावाती कुरा मनमा गम्दो रहेछ राजधानी यो मुक्तक कालीकोटे ओमको मैले वाचन गरेर सुनाएँ ओमजी तपाईँको घरमा को हुनुहुन्छ
घरमा यतिखेर चाहिँ बुबा भाउजू दाजु र श्रीमती
ए बिहा गरिसक्नुभयो
हजुर
प्रेम विवाह गर्नुभयो कि सामाजिक
प्रेम विवाह भयो सर
कहाँ अब तपाईँ त एकदम डुलन्ते भएर हिँड्नुभयो पूर्वदेखि पश्चिमसम्म
हजुर
कहाँ गएपछि प्रेम भयो
कहाँ गएपछि भने एउटा अत्यन्तै धेरैलाई थाहा नभएको कुरा पनि हो यो होइन पर्सनल कुरा पनि आज संयोगवश
सबैलाई थाहा होस् न चिनेका सबैलाई थाहा होस् नचिनेकालाई पनि थाहा होस् होइन
ठिकै छ
बिहा त भइसक्यो
हजुर सुरुमा हामी पूर्वमा बस्दा पत्र मित्रता टेम्पल भनेर खुबै चल्थ्यो त्यही क्रममा चाहिँ खोटाङ निवासी
मेरो ससुराल चाहिँ खोटाङ हो, खोटाङ निवासी सरिता अधिकारीसँग चाहिँ पत्रमित्र मार्फत हामी चाहिँ सुरुका दिनहरू पत्रमित्र थियौँ र पछि पढ्ने सिलसिलामा उहाँ पनि काठमाडौँ आउनुभयो, म पनि काठमाडौँ नै आएँ, राम्रो भेट भयो र अन्तिममा प्रेम विवाह भयो।
भयो सजिलैसँग भयो कि केही सङ्घर्षहरू पनि गर्नु पऱ्यो?
थोरै सङ्घर्षहरू पनि भयो भन्नुपर्छ।
कस्तो सङ्घर्ष भन्नु मिल्छ?
हुन्छ नि, हामी चाहिँ अन्तर्जातीय थियौँ, अन्तर्जातीय भने त्यति भनौँ न, अझै पनि हामी हाम्रो समाज चाहिँ जातपातको विषयमा चाहिँ अझै कट्टर नै छ। उहाँहरू बाहुन हुनुहुन्थ्यो र हामी छेत्री थियौँ,
हजुर,
हामी बिचमा त्यति धेरै ठुलो त गाह्रो त थिएन, तर त्यही कुरा पनि ठुलो भयो र
त्यसपछि परिवारले मानेन।
हजुर, परिवारले माने,
बाहुनको परिवारले मानेन होइन?
हजुर, मैले पनि घरतिर आफ्नो परिवारलाई पनि देखाएँ।
तपाईँको परिवारले चाहिँ मान्नुभयो?
हाम्रो परिवारले पनि त्यति साह्रो नमान्ने नै भन्ने अवस्था त थिएन, तर त्यति स्वीकारिहालेको अवस्था चाहिँ थिएन।
अनि के भयो त्यसपछि?
त्यस पछाडि हामीले अब हाम्रो चाहिँ उहाँ जस परिवारबाट चाहिँ स्वीकृति हुँदै नहुने नै बुझेपछि हामीले भागी विवाह गऱ्यौँ।
ए, भागी विवाह गर्नु?
हजुर।
अहिले राम्रै चलिरहेको छ?
एकदमै राम्रो छ,
जीवन सुखमय छ, दम्पत्य जीवन?
हजुर।
बच्चा बच्ची भए?
बच्चा बच्ची भएको छैन,
हुने क्रममै छन्। कति वर्ष भयो विवाह भएको?
विवाह भएको 6-7 वर्ष।
एउटा रमाइलो रहेछ है, पत्रमित्रको बेलादेखिको प्रेम अहिले फेसबुकमा पनि हुनुहुन्छ होला नि त तपाईँहरू?
हजुर।
अनि कहिलेकाहीँ जागिरको सिलसिलामा तपाईँ एकातिर, तपाईँको मिसेस एकातिर हुँदाखेरि चाहिँ फेसबुकमै कुराकानी हुन्छ होला?
हजुर।
पत्रदेखि, लिखितम पत्रदेखि लिएर चाहिँ यो डिजिटल युगको चाहिँ फेसबुकसम्ममा प्रेम मौलाइरहेको छ बसेर?
हजुर।
होइन,
अब कहिलेकाहीँ सरिताजीले त्यतिखेर लेखेका पत्रहरू भेटघाटमा कुनै त्यस्तो मोडहरूमा देखाउनुहुन्छ, अनौठो लाग्छ, मैले लेखेर जस्तो लाग्छ कहिलेकाहीँ, किनकि त्यतिखेरको त्यो भनौँ न धेरै वर्ष अगाडि नै भयो।
त्यही प्रेमले पनि त साहित्य पुर्याउन सहयोग गर्छ होला नि?
त्यो त हजुर गर्छ।
तपाईँको जीवन, दाम्पत्य जीवन सदा फुलिरहोस्, बुलबुलको शुभकामना। सागरमा पो हुन्छ अरे मोती खोज्नु बाबु, सागरमा पो हुन्छ अरे मोती खोज्नु बाबु, सहरमा घुमाउने घर रोधी खोज्नु बाबु, घरदेशदेखि परदेशसम्म देखिँदैन, घरदेशदेखि प्रदेशसम्म देखिँदैन, दौरा सुरुवाल फरिया धोती खोज्नु बाबु, सहरमा घुमाउने घर रोधी खोज्नु बाबु, लागे मुगलान फल्दैन श्रम यहाँ भन्दै, लागे मुगलान फल्दैन श्रम यहाँ भन्दै, पसिनाको फल यही ज्योति खोज्नु बाबु, सहरमा घुमाउने घर रोधी खोज्नु बाबु, मान्छेभित्र मानव ज्ञान मरेको देख्छु, मान्छेभित्र मानव ज्ञान मरेको देख्छु, हृदयमा मानवताको ज्योति खोज्नु बाबु, सहरमा घुमाउने घर रोधी खोज्नु बाबु, दाभिन्सी बन्नु नायिका नजरमा हुन्छन् होइन, दाभिन्सी बन्नु नायिका नजरमा हुन्छन्, मोनालिसा बन्छन् रङ पोती खोज्नु बाबु, सागरमा पो हुन्छ अरे मोती खोज्नु बाबु, सहरमा घुमाउने घर रोधी खोज्नु बाबु। अहिले वाचन गर्दै जाँदा लाग्यो बुलबुलमा यो मैले पहिला वाचन गरिसकेको छु, हो पठाउनु भएको थियो?
पठाएको थियो,
मलाई निकै मन परेको थियो ठ्याक्कै, अहिले मैले यो यसो हेर्ने बित्तिकै पाना समातेर वाचन गर्दै जाँदा मलाई त्यस्तो लाग्यो, फेरि यही शब्द थियो लेख्नु भएको थियो, भाडाको कोठा सङ्खुवा सभा सदरमुकाम खाँदबारीदेखि भनेर लेख्नु भएको थियो।
हजुर।
होइन, तपाईँ घर चाहिँ त्यहाँबाट कति टाढा?
घर लगभग 47-48 किलोमिटर।
तपाईँ चाहिँ खाँदबारी बस्नु?
हजुर।
र अबको के छ, अबको उद्देश्य तपाईँ गजलको सङ्ग्रह निकाल्ने सोचमा हुनुहुन्छ कि अथवा एल्बमहरूतिर पनि केही गर्दै हुनुहुन्छ कि के छ? अब गजल लेख्नेहरूको त प्राय गन्तव्य त्यतातिर छ आजभोलि।
मैले पछिल्लो समय एउटा सङ्ग्रहको रूपमा पनि निकाल्नुपर्छ भन्ने सोच चाहिँ भएको हो, तर अलिक हतार हुन्छ कि, किनकि गजल सिक्दै गरेको, गजलमा बामी सर्दै गरेको भन्न रुचाउँछु आफूलाई, किनकि पछिल्लो समय गजलमा निकै उत्कृष्ट गजल लेख्ने स्रष्टाहरू चाहिँ हुनुहुन्छ, उहाँहरू पनि गजल कृतिको रूपमा आइसकेको छैन।
अघि सुर्खेत दैलेखे बस्यो भन्दाखेरि गजलको चाहिँ धुरन्धर ठाउँ भन्नुभएको थियो है एकचोटि, त्यताको प्रसङ्ग ल्याउन, त्यहाँ गएपछि गजल तपाईँले अरू सिक्ने मौका पाउनुभयो कि तपाईँले सिकाउनु भयो कि के भयो?
सिकाउने भन्दा पनि सुदूरपश्चिमलाई म त लाग्छ मध्यपश्चिम र सुदूरपश्चिममा हामीले गजल सिकाउन सक्दैनौँ, किनकि उहाँहरूले गजल सिकाउनुहुन्छ। मध्यपश्चिममा जुन ब्लेन्ड छ गजलको, त्यो उहाँहरूको गजल वाचनदेखि लिएर हरेक कुराहरू, गजलका शब्दहरू हेर्दा मुख दर्शक बनाइदिनुहुन्छ
भाइ, यो पूर्वको ठिटोले भनेको कुरा हो होइन?
एकदमै,
किनकि त्यहाँ गएर भोगेर आएर भन्नुभएको।
हजुर, उहाँहरूको गजल सुनेपछि उहाँलाई सलाम गर्नुपर्छ।
कसरी त्यस्तो खालको वातावरण आयो होला त्यतापट्टि? तपाईँ गएर एक वर्ष जस्तो अतिथि भएर बस्नुभयो त्यताको, होइन, काम गर्दै बस्नुभयो, सबैसँग सङ्गत पनि भयो होला, सर्जकहरूसँग, तपाईँको विचारमा कसरी उहाँहरूले त्यो फड्को मार्नुभयो होला अगाडि? अरू क्षेत्रलाई पनि ज्ञान होस् न, त्यो सेयर गरौँ न।
अरू क्षेत्रभन्दा म देशको धेरै भागमा पुगेँ र मध्यपश्चिममा र सुदूरपश्चिममा चाहिँ जसले मध्यपश्चिममा गजल लेख्नुहुन्छ अथवा साहित्यमा कलम चलाउनुहुन्छ उहाँहरूलाई चाहिँ कुराहरू सुनिदिने वातावरण छ त्यहाँ, त्यो माहौल चाहिँ म मध्यपश्चिममा धेरै देखेको छु मैले, जसले लेख्नुहुन्छ उहाँलाई सम्मान गर्ने, उहाँहरूका कुराहरू सुनिदिने चलन छ, र गजलकार र अन्य साहित्यिक गतिविधिहरू पनि त्यहाँ बढी नै हुन्छ।
भनेपछि सर्जकले एकअर्कालाई सम्मान गर्न सिक्यो भने आफैमा सबैको प्रगति पनि हुन्छ।
हुन्छ,
यसरी बुझौँ।
हजुर,
एउटा गजल फेरि वाचन गरेर सुनाउनुहुन्छ।
म एउटा अर्को गजल वाचन गर्छु र यो गजलको बारेमा थोरै म भन्न चाहन्छु गजल सुरु गर्नु अघि। यो चाहिँ धेरै जसो चाहिँ हाम्रो ग्रामीण भेगमा सरकारी कर्मचारीको रूपमा चाहिँ जाने मान्छेहरूले चाहिँ जाने त्यहाँ चाहिँ प्रेम सम्बन्ध हुँदो रहेछ, अनि त्यहाँ बसुन्जेल चाहिँ उहाँहरूले चाहिँ सामान्य रूपले भाषामा भन्दाखेरि के भनौँ युज गर्ने जस्तो नि त्यस्तो हुने, र पछि चाहिँ भागेर हिँड्ने होइन, त्यहाँ बसुन्जेल चाहिँ म बिहा गर्छु प्रेम गर्छु भन्ने त्यस्तै परिदृश्यलाई एउटा गाउँकै कुराहरूलाई चाहिँ उठाएर मैले एउटा गजल लेखेको छु र गजल वाचन गर्छु। आज पनि सधैँ जस्तै उसलाई उतै आँटी आएँ, आज पनि सधैँ जस्तै उसलाई उतै आँटी आएँ, जवानीको प्यासा थियो मज्जासँग साटी आएँ, आज पनि सधैँ जस्तै उसलाई उतै आँटी आएँ, अङ्ग अङ्ग खेलिदिएँ बाचा कसम बाँधी बाँधी, अङ्ग अङ्ग खेलिदिएँ बाचा कसम बाँधी बाँधी, चोखो उसको कुमारी तो एकै छिनमा छाटी आएँ, आज पनि सधैँ जस्तै उसलाई उतै आँटी आएँ, जवानीको प्यासा थियो मज्जासँग साटी आएँ, सहर लाने सपना दिएँ सहर लाने सपना दिएँ बाचा कसम बाँधी बाँधी, सहर लाने सपना दिएँ बाचा कसम बाँधी बाँधी, माया जालको पासा फिजाई उतै रात फाटिआएँ, आज पनि सधैँ जस्तै उसलाई उतै आँटिआएँ, लुट्नु मात्रै थियो उसलाई लुट्नु मात्रै थियो उसलाई, लुटेँ मैले छानी छानी भोलि भेट्छु भनी फेरि उसलाई उतै ढाँटिआएँ, आज पनि सधैँ जस्तै उसलाई उतै आँटिआएँ, जवानीको प्यासा थियो मज्जासँग साटिआएँ, खेल्नु थियो उसको शरीर नगाउन्जेल खेले मैले, खेल्नु थियो उसको शरीर नगाउन्जेल खेले मैले, उसलाई छोडी गाउँमा म चाहिँ डाँडा काटिआएँ, भोलि भेट्छु भनी फेरि म चाहिँ डाँडा काटिआएँ।
शृङ्गारिक गजलभित्र पनि एउटा ठुलो कहानी लुकेको हुन्छ है।
हुन्छ,
यसलाई बुझ्न सकियो भने
हजुर
तपाईँले यही कुरालाई देखाउन खोज्नुभएको छ यसमा मैले बुझेअनुसार सुनाउनुभयो, धन्यवाद तपाईँलाई। अब जस्तो कालीकोटी ओमजी तपाईँले गजल सिक्नुभयो होइन, सिक्दै गएपछि तपाईँलाई धेरै उतार चढावहरू पनि थाहा भयो सुरुदेखि अहिलेसम्मको आउँदाखेरि लगभग एक दशकको बिचमा, आफूले चाहिँ गजलहरू अरूलाई सिकाउनु भयो कि भएन, नयाँ मान्छे जसलाई गजल सिकाएँ भन्ने गर्व तपाईँलाई छ कि छैन कुनै ठाउँमा?
ठ्याक्कै अब पर्सनल रूपमा धेरै त्यस्तो समूहलाई गजल सिकाएँ भन्ने त म मान्दिनँ, र पूर्वमा केही आफूभन्दा जुनियर भाइ बहिनीहरूलाई र गजलमा चाहिँ रदिफ काफियाहरूको प्रयोग यसरी हुन्छ भने सामान्य गजलहरू सिकाइयो भने, दैलेखमा बस्दा केही साथीहरूलाई मैले चाहिँ केही गजल सम्बन्धी बुकहरू पनि लिएर पुगेको थिएँ त्यो त्यहाँ एउटा कार्यक्रमकै सिलसिलामा जाँदा, र उहाँहरूलाई चाहिँ त्यो बुकहरू छोडिदिएर र गजल चाहिँ हामी यसरी लेख्नुपर्छ, गजलमा चाहिँ मिटर मिलाउनुपर्छ, र मैले बुलबुलमा आएर यो कुरा भन्न खोजेको पनि होइन, र बुलबुल चाहिँ डाउनलोड गरेर पनि सुन्न मिल्छ सुन्न नमिल्ने ठाउँमा, र गजलमा चाहिँ मिटर मिलाउने कुराहरू चाहिँ बुलबुलबाट पनि धेरै सिकिन्छ है भनेर साथीभाइहरूलाई त्यसरी पनि गजल सिकाइयो भन्नुपर्छ।
तपाईँले गजल लेख्दाखेरि आफ्नो पहिलाको भन्दा अहिलेको सुधार हुँदै आउनुको लागि कस कसका गजलहरूलाई अध्ययन गर्नुहुन्छ गर्नुभएको छ? जस्तो व्यक्तिगत रूपमा गुरु थापेर कसैसँग नसिके पनि अध्ययन त गरिन्छ नि, अरूका पुस्तकहरू अथवा अरूका गजलहरू तपाईँले नाम लिनुपर्दा यो यो गजलबाट म प्रभावित छु यो मान्छेको भनेर भन्ने नामहरू छन् कुनै?
पछिल्लो समय एकदमै धेरैले सुन्नुभएको हुन्छ कपिल अन्जान, जसको गजलले पनि मैले उहाँबाट पनि केही सिकेको छु तस्विर सङ्ग्रहबाट, र
हजुर
निरज भट्टराई, डाक्टर निरज भट्टराई
हजुर
एकदमै राम्रो गजल लेख्नुहुन्छ, र मलाई अत्यन्तै छोएको गजल पनि भन्न रुचाउँछु म, वासुदेव गौतम आश्रित
बुलबुलमा आइसक्यो,
बुलबुलमा आउनुभएको थियो, उहाँको एउटा गजल मलाई अहिले पनि याद छ, धेरै राम्रो लागेको थियो, उसले गरेको प्रेम मलाई सिसाको जस्तो लाग्छ, एकदमै चुटिलो गजलमा हुनुपर्ने सबै रसहरू थियो जस्तो मलाई लाग्छ।
ए भनेपछि तपाईँले नाम लिनुभएको तिनजना त लगभग बुलबुलमा आइसक्नु भएको अतिथि पनि हो, निकै राम्रो लेख्ने अतिथिहरू हुनुहुन्छ उहाँहरू। ओहो समय कति चाँडो कुदेर गयो, तपाईँको गजल वाचन गर्दैछु। ओहो समय कति चाँडो कुदेर गयो, निर्माणको समय आधा सुतेर गयो, उसको भाग्यमा नै खोज्ने प्रतिशोधमा, उसको भाग्यमा नै खोज्ने प्रतिशोधमा बेकारमा आफ्नै छातीमा पो खुँदेर गयो, निर्माणको समय आधा सुतेर गयो, सुनको बस्ती समस्याले बगाउने दाउ, सुनको बस्ती समस्याले बगाउने दाउ, व्यर्थै साउनले आँखा मुतेर गयो, निर्माणको समय आधा सुतेर गयो, यता खुचिङ मार्ने रे उता पासो थापी, यता खुचिङ मार्ने रे उता पासो थापी मिलेर जिउने समय आधा जुधेर गयो, निर्माणको समय आधा सुतेर गयो। क्रान्तिले मोह दिलायो परिवर्तनको, क्रान्तिले मोह दिलायो परिवर्तनको, समयको च्याखेले भाग्य दुतेर गयो। ओहो, समय कति चाँडो कुदेर गयो, निर्माणको समय आधा सुतेर गयो। विराटनगरको कोशी एफएममा वाचन भइसकेको रहेछ यो गजल, उहाँले पठाउनु भएको रहेछ पहिला, यसलाई मैले अहिले वाचन गरेर सुनाएँ। हामी कालीकोटे ओमसँग छौँ आजको बुलबुलमा, उहाँको स्थायी घर सङ्खुवा सभा, हाल उहाँ कार्यरत पनि सङ्खुवा सभामै हुनुहुन्छ, सङ्खुवा सभाको सदरमुकाम खाँदबारीमा हुनुहुन्छ र ब्याङ्कमा काम गर्नुहुन्छ। उहाँले पढ्नुभएको विषय इकोनोमिक्स हो, गजल लेख्नुहुन्छ, कविता पनि लेख्नुहुन्छ र मुक्तक पनि लेख्नुहुन्छ। उहाँले केही मुक्तकहरू पनि सुनाउनु भयो र गजल पनि सुनाउनु भयो, अब केही सुनाउनु खोज्दै हुनुहुन्छ, तयार गर्नुभएको छ?
तयार भन्नाले यस्तो छैन, आज पुरै गजल छैन मसँग, एउटा चार लाइन गजल। आज चाहिँ म उज्यालोको स्टेसन आउँदै गर्दा, बुलबुलमा आउँदै गर्दा यातायात पुगेको थिएँ,
एकान्त कुना,
एकान्त
ललितपुरको,
हजुर। त्यहाँ जे व्यथिति देखेँ ठक्कै मैले चार लाइन चाहिँ त्यतिखेरै लेख्न सकेँ।
लेख्न चाहिँ के देख्नुभयो भन्नु पहिला?
यस्तो छ, हाम्रो चाहिँ सरकारी अफिसहरू अहिले पनि पहुँच हुनेहरूको ला हकमा मात्रै छ। मैले माथिपट्टि हेरेँ, नागरिक बडापत्र पनि रहेछ त्यहाँ, जहाँ चाहिँ क्षतिपूर्तिका कुराहरू पनि थिए मजासँग लेखेका, तर त्यो व्यावहारिक रूपमा त्यो क्रम अहिले पनि भइहालेको अवस्था छैन जस्तो लाग्छ मलाई। र त्यहाँ जे व्यथिति देखेँ एउटा सरकारी उसमा, त्यही कुराहरूलाई चाहिँ उल्लेख गर्न खोज्दै चार लाइन गजल ती बस्दा बस्दै देखेँ। चार लाइन मात्रै चाहिँ पुरा भइसकेको अवस्था छैन। छानी छानी सानालाई लाग्दो रहेछ कानुन, यो चाहिँ हाम्रो देशको कानुन चाहिँ कस्तो रहेछ भनेर, छानी छानी सानालाई लाग्दो रहेछ कानुन, ठुला बडा देख्यो भने भाग्दो रहेछ कानुन। छानी छानी सानालाई लाग्दो रहेछ कानुन, ठुला बडा देख्यो भने भाग्दो रहेछ कानुन। कति साह्रो नकचरो, कति साह्रो नकचरो लाजै पचाएको, कति साह्रो नकचरो लाजै पचाएको, पकेट खर्च सकियो भन्दै माग्दो रहेछ कानुन। पकेट खर्च सकियो भन्दै माग्दो रहेछ कानुन।
यसका शेरहरू अरू पनि पुरा गर्नुहोला, तपाईँलाई साधुवाद, धेरै धेरै धन्यवाद। बुलबुलसम्म आउनुभयो, विशेष तपाईँ काठमाडौँ आउनुभएको मौकामा हामीले चाहिँ बुलबुलमा तपाईँलाई राख्न पायौँ। लामो समयदेखि गजलमा साधनारत हुनुहुन्छ, तपाईँको यो साधना निरन्तर चलिरहोस् भन्ने शुभकामना दिन चाहन्छु। यो कार्यक्रम सुनिसकेपछि कालीकोटे ओमलाई कसैले सम्पर्क गर्न चाह्यो भने, अथवा ओम खड्कालाई, अथवा ओम सारथीलाई कसैले सम्पर्क गर्न चाह्यो भने कुन ठेगानामा सम्पर्क गर्नु पर्यो?
मलाई चाहिँ फेसबुक बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। फेसबुकमा चाहिँ केएएलआई केओटी एक स्पेस दिएर ओएम टाइप गर्नुभयो भने
एकजना कालीकोटे ओम भनेर खोज्नु पर्यो, केएएलआई केओटी कालीकोटे स्पेस अनि ओएम ओम
खोज्नु भने फर्स्टैमा यो नाम पक्कै भेट्नुहुन्छ। र पर्सनल रूपमा चाहिँ सिधै मोबाइलमा सम्पर्क गर्नु पर्यो भने पनि हुन्छ, 98482 13623,
98482 13623 तपाईँलाई सम्पर्क गर्नु पर्यो।
हजुर
हवस्, धन्यवाद कालीकोटे ओमजी हाम्रो कार्यक्रमसम्म आउनुभएकोमा। अब तपाईँकै भाषामा तपाईँले भन्नुभएको मौलिक गजल यो भन्नुभएको छ होइन, के अरे त्यहाँको मात्रै भाषा प्रयोग भएको कि के भन्नुहुन्छ?
लोक गजल, गजल पछिल्लो समय चाहिँ गजलमा विभिन्न किसिमका प्रयोगहरू भइरहेका छन्। मैले पनि एउटा नयाँ प्रयोग नै भन्छु यो गजलमा,
लोक गजल प्रयोग गर्नुभएको छ।
हजुर, पछिल्लो समय बुलबुलमा धेरै खालको गजलहरू प्रयोग भएको छ, यो चाहिँ लोकले नै बोल्ने भाषा र लोककै शब्दहरूलाई उनेर बनाइएको गजल।
तिनै लोकशब्द राखिएका गजलको वाचन गर्दै हामी आजको कार्यक्रममा कालीकोटे ओमलाई विदा गर्दै विदा हुने तर्खरमा छौँ। उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल। धनकुटाको डाँडामाथि भरियाको ताती मायालु, धनकुटाको डाँडामाथि भरियाको ताती मायालु, धरानतिर बोकी झरी सुन्तलाको भारी मायालु, धरान झर्दा सम्झनाले घरबारी बाँकी धनकुटा, धरान झर्दा सम्झनाले घरबारी बाँकी धनकुटा, छाक टार्न बोक्नै पर्ने सुन्तलाको घारी मायालु, धरानतिर बोकी झरी सुन्तलाको भारी मायालु, रहर बाँधी खकनमा भारी बोक्दै बित्यो जीवन, रहर बाँधी खकनमा भारी बोक्दै बित्यो जीवन, कति हिँड्नु छानो टाल्ने सपना यो पाली मायालु, दरानतिर बोकी झरी सुन्तलाको भारी मायालु, सुन्तलाको नामै मात्र दुःख पिर्नै चढ्छ डाकर, सुन्तलाको नामै मात्र दुःख पिर्नै चढ्छ डाकर, नझार आँसु प्रिय यस्तै रहेछ जीवन हाम्रो मायालु, धनकुटाको डाँडामाथि भरियाको ताती मायालु, दरानतिर बोकी झरी सुन्तलाको भारी मायालु।
बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल।